नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा यहाँहरूलाई स्वागत गर्छौ। म निशा खुशी
र म नेत्र अधिकारी।
यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश एक कार्यालय विराटनगर र बीएफएम 91.2 ले तयार पारेको हो।
तपाईँ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक साता यसै समयमा बीएफएम 91.2 र रेडियो सुनाखरी 102.6 मेगाहर्ज रतुवामाई मोरङबाट सुन्न सक्नुहुनेछ।
यो कार्यक्रमलाई यहाँले www.insec.org.np र www.inseconline.org मा चाहेको बेलामा सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रम हामीले कोविड 19 विरुद्ध खोप र नागरिकसँग जोडिएको स्वास्थ्य अधिकारको विषयलाई समेटेर कार्यक्रम तयार पारेका छौँ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव, सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला।
तपाईँ यतिखेर सुनिरहनु भएको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रमलाई। यो कार्यक्रम हरेक हप्ता यसै समयमा बीएफएम 91.2 र रेडियो सुनाखारी 102.6 मेगाहर्ज रतुवामाई मोरङबाट सुन्न सक्नुहुनेछ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको 29 स्मृति दिवसका अवसरमा 27 प्रकाश मानवाधिकार पुरस्कार 2077 सुदूरपश्चिम प्रदेश कैलालीका मानवाधिकार अभियन्ता फिरुलाल चौधरीलाई प्रदान गरिएको छ। साउन 16 गते इन्सेकले धनगढीमा आयोजना गरेको कार्यक्रममा चौधरीलाई सो पुरस्कार प्रदान गरिएको हो। चौधरीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र इन्सेकी अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले सम्मान पत्र, ताम्रपत्र र नगद 50,000 रुपियाँ सहित इन्सेक चिन्ह प्रदान गरी सम्मानित गर्नुभएको थियो। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक मानवाधिकार र सामाजिक न्यायका निम्ति क्रियाशील गैर नाफामूलक सामाजिक संस्था हो। इन्सेकले मानवाधिकार संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरी मानवाधिकार संरक्षणका लागि राज्यलाई सहयोग पुर्याउँदै आएको छ। राज्यले निर्माण गरेका ऐन कानून नियमका विषयमा आधारभूत तहका नागरिकलाई अधिकारका बारेमा सुसूचित गराउन इन्सेकले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। इन्सेकले संविधान प्रदत्त स्वास्थ्य अधिकारका सवालमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरी राज्यलाई स्वास्थ्य अधिकार रक्षाका लागि सहयोग गर्दै आएको छ भने स्वास्थ्य अधिकारका सवालमा देखिएका समस्याहरूलाई उजागर गरी नागरिकको स्वास्थ्य अधिकार प्रत्याभूतिका लागि राज्यलाई खबरदारी समेत गर्दै आएको छ। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोविड 19 कारण विश्वभरका मानिसहरूको मानवाधिकार यति बेला सङ्कुचित भएको छ। नेपाल सरकारले क्रमशः कोविड 19 विरुद्धको खोप वितरण गरी नागरिकको स्वास्थ्य अधिकार रक्षाका लागि सकारात्मक पहल समेत गरिरहेको छ। तर कोविड 19 विरुद्धको खोप वितरण लक्षित समूहमा नभई पहुँच र शक्तिका भरमा दुरुपयोग हुँदा यसले पछिल्ला दिनमा नागरिकको स्वास्थ्य अधिकारमाथि नै धावा बोलेको अवस्था रहेको छ। आजको कार्यक्रम हामीले प्रदेश एक सरकारले कोविड 19 विरुद्धको खोप कसरी लक्षित समूहका नागरिकलाई पुर्याएको छ र के समस्या देखिएका छन् सोही विषयलाई समेटेर तयार पारेका छौँ। अब प्रस्तुत छ कोविड 19 विरुद्धको खोपका विषयमा प्रदेश एक स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतसँग गरिएको कुराकानी।
यहाँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार, धन्यवाद।
अहिले कोविड 19 विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ, प्रदेश नम्बर एकमा अवस्था के छ बताइदिनुहोस् न।
अहिले खोपको अभियानमा छौँ र अहिले विभिन्न प्रकारको खोपहरू लगाउने क्रममा हामीले 5 चरणको रूपमा भेरोसिल खोप विशेष गरी 55-59 वर्षका महानुभावलाई लगाउने कार्यक्रम हो। त्यसपछि अब शरणार्थी कुराहरू अपाङ्गत्व क्याटेगोरी अनुसार र अब केही स्वास्थ्य कर्मी लगायत छुटेकोलाई सायद कभर गर्ने हिसाबले हाम्रो सबै जिल्लामा यो खोप कार्यक्रम भइरहेछ र यो लगभग कति जिल्लाहरूमा त कार्यक्रम सक्यो भने दुईवटा जिल्लाहरूमा चाहिँ अझै पनि सम्पन्न हुन बाँकी रहेको अवस्था छ। र खोपको कुराहरू अर्को हाम्रो जेनसेनको खोप कार्यक्रममा पनि हामी संलग्न भइसकेका छौँ। अस्तिबाट सबै जिल्ला लगभग 14 जिल्लामा सम्पन्न गर्ने हिसाबमा हामी अगाडि बढ्ने क्रममा अस्तिबाट 4 जिल्ला सुरु भयो भने हिजो 2 जिल्ला थप्यो र यो केही दिनभित्र हामी सबै जिल्लाहरूमा कभर गर्ने हिसाबले छौँ। र यो चाहिँ जेनसेनको खोप पनि अहिले लगाउने क्रममा यो 50-54 वर्षसम्मकोलाई परिपत्र गरेका छौँ। त्यही अनुसार खोप कार्यक्रम चाहिँ अगाडि बढिरहेको अवस्था छ।
अहिलेसम्म लक्षित वर्ग समूहमा कुन कुन समूहहरूले चाहिँ खोप लगाइसकेको अवस्था छ?
हामीले पहिला त जुन हिसाबले हामीले पहिला कोही कुरा गर्दाखेरि चाहिँ पहिलो प्राथमिकता प्राथमिकता प्राप्त जस्तै स्वास्थ्य कर्मीहरू, स्वास्थ्य कर्मीहरू अनि एम्बुलेन्स चालक लगायतका अस्पतालमा र विशेष गरी COVID-19 प्रत्यक्ष सम्पर्क आउने व्यक्तिहरूको लाई हेरेर अनि कर्मचारीहरू पछाडि सेकेन्ड नजर कर्मचारीहरू विभिन्न सेक्टरका मान्छेहरू सञ्चार कर्मी लगायत थुप्रै लगाइयो भने तेस्रोमा हामीले ज्येष्ठ नागरिकबाट सुरु गर्यौँ त्यो चाहिँ लाउने क्रमहरूमा चाहिँ अहिले चाहिँ हामी 50 वर्षभन्दा माथिसम्म लगाउने कार्यक्रममा छौँ र अब स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य कर्मीहरूलाई प्राथमिकता पनि परेका छन्। त्यसै गरी अब सवारी चालकहरू भयो, सञ्चार कर्मी अनि सुरक्षा कर्मी लगायतका र अब विदेशमा पढ्न जाने अथवा जाने त्यो विद्यार्थी र शरणार्थी शिविरमा बस्नेहरूको चाहिँ प्रायोरिटीमा परेर अहिले खोप कार्यक्रम लगाउने जुन सँगै सरकारले दिएको निर्देशन छ त्यही अनुसार चाहिँ हाम्रो चाहिँ सामाजिक विकास मन्त्रालय त्यस अन्तर्गत निकायहरू र स्वास्थ्यका युनिटहरूले एवं पालिकासम्म चाहिँ त्यही हिसाबको हाम्रो कार्यक्रममा चाहिँ अगाडि बढिरहेको छौँ र कति ठाउँमा चाहिँ 18 वर्षभन्दा माथि जसरी चिनसँग जोडिएका जिल्लाहरू हाम्रो एक नम्बर प्रदेशमा चाहिँ सङ्कोशबा, सोलु, खुम्बुरो, ताप्लेजुङको चाहिँ हकमा 18 वर्षभन्दा माथि सबैलाई चाहिँ हामीले खोप दिइरहेका
छौँ। अहिलेसम्म प्रदेश एकमा प्राप्त खोप मध्ये कति प्रतिशत चाहिँ यहाँले पहिलो र दोस्रो मात्रा नै लगाइसकेको अवस्था छ?
अहिले हामीले फर्स्ट डोजको भन्दाखेरि लगभग 15% हामी कभर गरेका छौँ तर सेकेन्ड डोजको खोप चाहिँ जस्तै कोभिसिल्ड खोप पहिला लगाएन तर दोस्रो डोज आइसकेको अवस्था छैन त्यसले गर्दाखेरि हामी धेरै कभर गर्न सकेनौँ। ठुलो जाने पपुलेसनमा चाहिँ जनसङ्ख्यामा चाहिँ कोभिसिल्ड हामी लगाएका हौँ त्यो चाहिँ अब केही दिनपछि एस्ट्राजेनिकको खोप आएर हामी सेकेन्ड डोज लगाउने क्रममा रहन्छौँ र अन्य भेरोसिलको खोपहरू लगभग 3 लाखभन्दा बढी हामी लगाइसकेका छौँ फर्स्ट डोज र सेकेन्ड डोज चाहिँ लगभग 1 लाख जति लगाउने क्रममा छौँ। त्यसै गरी लगभग हाम्रो चाहिँ 13-14% चाहिँ पपुलेसन चाहिँ एक नम्बरमा पहिलो डोजमा कभर गरेका छौँ। अब दोस्रो डोजको हकमा चाहिँ अब क्रमशः आउँदैछ त्यसपछि रिपोर्टिङहरू अथवा लगाउने क्रम जारी नै छ त्यही समय पछाडि मात्रै यसलाई हामी भन्न सक्ने अवस्था छ।
अहिलेसम्म खोप लाउँदा त्यस्तो कुनै समस्या आइपरेको त्यस्तो यहाँहरूलाई रिपोर्टिङ भएको छ कि छैन? त्यस्तो
पहिला चाहिँ अब अलिकति खोपबाट केही हुन्छ कि यस लगाउँदा केही असर पर्छ कि भन्ने जस्तो कुराहरू पनि थिए तर हामी लगाएको खोपमा त्यस्तो कुनै पनि असर AEFI भन्छ एडभर्स इभेन्ट फलोइङ इमर्जेन्सी खोपबाट हुन सक्ने अवाञ्छित घटनाहरू भनेर भनिन्छ त्यो भएको पनि छैन र त्यसको चाहिँ हामी यदि हुन सक्ने सम्भावना रहँदाखेरि कहिले काहीँ हुन पनि सक्छ कुनै एउटा जाने त्यस्तो घटना भयो भने त्यसलाई व्यवस्थित गर्नको लागि हामीले तह तहका स्वास्थ्य संस्थाहरू मार्फत व्यवस्थापन गर्ने हिसाबले पनि हामीले चाहिँ औषधि त्यसो अन्तर्स व्यवस्थापन गरेका छौँ तर अहिलेसम्म हामीले त्यस्तो जाने ठुलो जाने घटनाहरू घटेको हामीले पाएको छैनौँ।
अहिलेसम्म 50 वर्षभन्दा माथिको उमेर समूह लगभग खोप लगाइरहनु भएको अवस्था छ त्योभन्दा मुनिको उमेर समूहको लागि चाहिँ उहाँहरूले कहिलेसम्म खोप पाउने अवस्था छ के छ त्यो चाहिँ?
अब यसमा चाहिँ अब हामीले सङ्घीय सरकारबाट पनि हामीले सुनेका छौँ मिडिया मार्फत पनि सुनेका छौँ यो खोप चाहिँ आउने क्रमहरू जारी छ सम्झौता भइरहेको छ र चैसोमा सबैले कभर गर्न सक्ने अथवा धेरै जनसमूहसम्म चाहिँ कभर गर्न सकिने भन्ने कुराहरू भएको छ। अब अहिलेकै खोपको हिसाबमा 50 वर्षभन्दा माथि लगाउँछौँ भने अब त्यसभन्दा पनि क्रमशः 5-5 वर्षको उसमा 45-50 कुरा त्यसपछि 45-49 कुरा त्यसपछि त्यही अनुसार 40-44 कुराहरू पनि त्यही अनुसार क्रमशः लगाउने कुरा हुन्छ र बिचमा अब सरकारी उसमा आवश्यकता अनुसार प्रदेशले पनि आफ्नो हिसाबको पनि हामीले हिजो माननीय मन्त्री स्तरको एउटा निर्णय पनि गरेका छौँ केही खोप चाहिँ हामी जगेडा राख्ने र हाम्रो चाहिँ स्पेसिफिक जिल्ला अनुसार अथवा आवश्यकता अनुसार पनि खोप लगाउनु पर्छ कि भनेर हिजो मात्रै माननीय मन्त्री सामाजिक विकास मन्त्री उषा कला राईको जाने अध्यक्षतामा एउटा निर्णय पनि भएको छ त्यही अनुसार अगाडि बढ्ने कुरा पनि हाम्रो प्रदर्शकले गरिरहेका छौँ।
50 वर्ष उमेरसम्म खोप लगाइरहँदा कतिपय ठाउँमा खोपमा अनियमितता भयो अन्य उमेरसम्म पनि लगायो भन्ने खालको गुनासो पनि आइरहेको छ यहाँलाई यो कुरालाई यहाँ प्रदेश स्वास्थ्य निर्देशालयले कसरी हेरेको छ?
वास्तवमा यो एउटा चाहिँ हामी कस्तो हो भने एउटा नियमसँग पद्धतिलाई हामीले चाहिँ हुबहु पालन गर्नुपर्छ भने हाम्रो एउटा मान्यता पनि हो त्यो अनुसार गर्नु पनि पर्छ। हामीले पनि सुनेको छौँ कता कता मिडियामा आएको छ कहिलेकाहीँ अब त्यसमा चाहिँ अलि बढी प्रेसर गर्ने अथवा नि यसोमा पनि लगाउनु पर्छ भनेर चाहिँ अब विभिन्न चाहिँ प्रेसर गर्ने जस्तो कुराहरू पनि आएका छन् होइन ती कुराहरूलाई चाहिँ अब हामीले व्यवस्थित गर्नुपर्छ र त्यसलाई चाहिँ अब त्यो अब नियम सङ्गत भएन भने भोलिका दिन अराजकता हुने अथवा चाहिँ खोपप्रति पनि मान्छेहरूले चाहिँ आफ्नो हिसाबले प्रेसराइज गर्दाखेरि समस्या हुन्छ तर यो कुराहरूले केही न केही कुराहरू चाहिँ केही न केही कुराहरू चाहिँ अप्ठ्यारो सुनिरहेको छ तर धेरै ठुलो समस्याहरू मात्र होइन त्यसलाई हामी सामान्य रूपमा चाहिँ एउटा चाहिँ नर्मलाइज गर्नुपर्छ र त्यसको के छ भन्ने कुरा पनि हामीले बुझिरहेको छौँ र आगामी दिनमा त्यही हिसाबले पनि हामीले अलिकति सामाजिक विकास मन्त्रालय माननीय मन्त्रीज्यूको अध्यक्षतामा भोलि दिनेलाई नियमसँगत गर्ने अथवा एउटा आफ्नो सिस्टमेटिक गराउनुपर्छ अथवा स्वास्थ्य क्षेत्रलाई अलिकति राम्रो बनाउनको लागि नियम कानुन र त्यसको परिपालन गर्नु हिसाबले चाहिँ संस्थालाई पनि परिपत्र गर्दै खोपको अगाडि बढाउनु पर्छ भन्ने कुरा भएको छ। यी कुराहरू अलिअलि आएका हुन् तर अब ती कुराहरूलाई चाहिँ म्यानेज कसरी गर्ने भन्ने कुरा हो। त्यो अब आगामी दिनमा त्यो कुराहरू हुन नदिनको लागि हामीले अलिकति व्यवस्थित रूपमा अगाडि बढ्ने सोच बनाइरहेका छौँ।
दैनिक जस्तो खोप अभियान चलिरहेको छ, खोपमा चाहिँ अब स्वास्थ्य मापदण्ड पालना नभएको यसले गर्दा कोरोना झन् संक्रमण बढ्ने हो कि भन्ने खालको चिन्ता पनि छ, यसको व्यवस्थापनको लागि यहाँले केही सोच्नु भएको छ कि छैन?
हो पक्कै पनि हामी अब खोप लगाउनु सबै कुरा सुरक्षित भन्ने भन्दा पनि त्यो एउटा आफ्नो ठुलो एउटा अवसर पनि हो, त्यसले धेरै कभर गर्छ। तर त्यसको साथसाथै हामीले स्वास्थ्यको मापदण्ड कुराहरू होइन तिनलाई पनि त्यत्तिकै परिपालन गर्नुपर्छ भन्ने हिसाबमा छ। तर यता कता अलिकति त्यो उसबाट हामी ट्र्याक आउट भएको हो कि बाहिरिएका हौँ कि भन्ने जस्तो पनि छ, त्यतातिर हामी अब उन्मुख रहन्छौँ। अब हाम्रो केही दिन पछाडि नै एउटा यो अनुगमन समिति पनि बन्दैछ, यो एउटा स्ट्रङ अनुगमन समिति, त्यसले चाहिँ विभिन्न जिल्ला विभिन्न स्थानीय तहसम्ममा चाहिँ सर्कुलर गर्ने, त्यसमा चाहिँ मोनिटरिङ गर्ने र यसको चाहिँ मापदण्ड परिपालन भएको छ या छैन त्यसलाई चाहिँ एसेसमेन्ट गरेर अरू थप चाहिँ त्यसलाई नियमन कसरी गर्ने, त्यसलाई व्यवस्थित कसरी गराउने भन्ने हिसाबमा पनि हामी अब संचार भनौँ अथवा प्रत्यक्ष जुम मिटिङ भनौँ अथवा आफ्नो निकायका जहिले संस्थाहरूलाई अलि त्यसलाई चाहिँ त्यो प्रति चाहिँ ध्यान आकर्षण गराउने हिसाबले हामी अगाडि बढ्ने कुरा छ। पक्का पनि अहिले जुन देखिरहेको छौँ एउटा मुभमेन्टहरू हेर्दाखेरि अहिले लकडाउन खोलिसके पछाडि अथवा निषेधाज्ञालाई अलिक फुकुलो बनाउँदाखेरि त्यसको अलि यो ट्रान्समिसन दर अथवा सर्वे दर बढिरहेको छ, त्यसमा हामी एकदमै ध्यान आकर्षण चाहिँ भएको छ र त्यसप्रति हाम्रो सोचाइ र छलफल भन्ने कुरा हिजो मन्त्रीजीको उसमा पनि हामी बसेर कुरा गरिरहेको छौँ। केही दिनपछि त्यसको चाहिँ एउटा छुट्टै एउटा हामी क्राइटेरियाहरू बनाउने अथवा एउटा त्यसलाई नियमसङ्गत मतलब बनाउनको लागि छलफल गरेर तुरन्तै यसलाई परिपत्र गर्ने अथवा निर्देशन दिने भन्ने कुरा भएको छ। पक्का पनि यो चाहिँ अवस्था अहिले अलिकति समस्या खुल रूपमा जान खोजिरहेको छ, त्यसलाई हामी व्यवस्थित गर्ने हिसाबमा अगाडि बढिरहेको छौँ।
जस्तो विश्व स्वास्थ्य सङ्गठनले प्रति व्यक्ति प्रतिदिन 125 जनालाई चाहिँ भ्याक्सिन लगाउन सक्ने खालको एउटा मापदण्ड बनाएको छ, तर हाम्रोमा चाहिँ त्योभन्दा बढी भइरहेको छ भन्ने खालको देखिरहेको छ, जुन विभिन्न सञ्चार माध्यमका समाचारमा त्यो देखिरहेको छ। यो जनशक्ति अभावले भएको अथवा भिड बढी भएर भएको यो चाहिँ यहाँले के बुझ्नु भएको छ?
त्यस्तो हो, लगभग 125 जना लगाउने भन्ने कुराहरू छ।
हजुर,
अब कहिले काहीँ जनशक्ति पनि अभाव भइरहेको हुन्छ, तर जनरली एकजना मान्छेले लगाउन सक्नेसम्म उहाँलाई हामीले जाने लगाउनुपर्छ भन्ने कुराहरू छ। तर मलाई लाग्दैन कि यो सबै एकजना अथवा दुईजनाले सबै कुरो कभर गरेको अथवा धेरै लगाएर भिडभाडमा चाहिँ खोप लगाएर अब व्यवस्थित भन्ने कुरा चाहिँ त्यति छैन। तर लगभग 125 जना त लगाउन सकिहाल्छ, त्यहाँभन्दा बढीको अब पनि जनशक्ति व्यवस्थापन गरेर त हामी गर्ने उसमा चाहिँ आफ्नो प्रक्रिया छँदै छ। तर कहिले काहीँ चाहिँ अब त्यहाँ त्यही पपुलेसनहरू त्यही समूहको मान्छेहरूलाई पनि छिटो गर्ने छिटो चाहिने अथवा भन्दा जुन हिसाबको कहिले काहीँ प्रेसर हुन्छ त्यसलाई चाहिँ व्यवस्थापन गर्दाखेरि अलिकति भिडभाड भएको अथवा अलिकति त्यो स्वास्थ्य प्रोटोकलमा कतै कमी भएको हो कि भन्ने अवस्था हुन्छ। तर त्यसलाई व्यवस्थित गर्ने हिसाबले हाम्रो स्वास्थ्य कर्मी साथीहरूले कति पनि नहटबडाइ उहाँको आफ्नो चाहिँ पर्फर्मेन्स राम्रोसँग देखाउनु भएको नै छ। तर अब कहिलेकाहीँ कतैसम्म जनशक्तिको अभावको कारणले पनि भिडभाड भएको छ, त्यो चाहिँ व्यवस्थित हुँदै जान्छ। खासै त्यसले त्यति ठुलो समस्या आएको जस्तो त हामीले फिल भएको छैन।
कोभिसिल्ड भेरोसिल्डको तुलनामा जोनसन एन्ड जोनसनमा चाहिँ अलिकति मान्छेले शङ्का व्यक्त गरेका छन्, यसमा चाहिँ के भन्न चाहनुहुन्छ?
अहिले त्यो त अब विभिन्न उसमा मिडियामा फरक फरक हिसाबमा कुराहरू अथवा जनताले त्यो हिसाबमा सुनिरहेछन्, यो सोसियल मिडिया मार्फत पनि त्यस्तो कुराहरू आएका छन् आउनु चाहिँ। तर मलाई लाग्दैन कि यो किनभने भेरोसिल्ड पनि त्यत्तिकै प्रमाणित भएको र जोनसन पनि धेरै राष्ट्रमा धेरैले यो खोप लगाइसकेको अवस्थामा त्यो प्रति हामी डराउनु पर्ने आवश्यक भन्ने देख्दिनँ। कति कुरा अनर्गलको रूपमा यो प्रपोगेन्डाको रूपमा आइरहेको अवस्था देखिन्छ, तर त्यो कुरा आज अहिलेसम्म प्रमाणित नभएको हुँदाखेरि म आदरणीय जनसमुदायहरूले ढुक्कसँग खोप लगाउन अनुरोध गर्दछु र यो ढुक्क हुनुहोस् कि यसमा त्यस्तो कुनै किसिमको अहिलेसम्म त्यस्तो खोपै लगाएबाट हुनसक्ने गम्भीर क्षति भएको कुराहरू चाहिँ हामीले पाएको छैनौँ। अब सामान्य साइड इफेक्ट कुराहरू त सामान्य एउटा औषधि खाँदा पनि हुन्छ भने कति पपुलेसनमा केही कुराहरू अलिअलि होला, तर त्यो आफै व्यवस्थापन गर्न सक्ने र त्यसले कुनै ठुलो गम्भीर असर पारेको देखिएको छैन।
यहाँलाई आजको कार्यक्रम कस्तो लाग्यो? मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर हामीलाई सहयोग गर्न हुन पनि हामी अनुरोध गर्दछौ। हामीलाई पत्रचार गर्ने ठेगाना रहेको छ मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, प्रदेश एक कार्यालय, विराटनगर।
साथै हामीलाई viratnagar@insec.org.np मा पत्र पठाउन र facebook.com/insecradio मा कमेन्ट लेख्न सक्नुहुनेछ।
मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पूरा भएको छ। आजको कार्यक्रमबाट साथी नेत्रसँगै म निशा खुशीलाई बिदा दिनुहोस्।
नमस्कार।